Bichu, Episode 15. जब सूरज पहाड़ों की ओट में छुप गया तो रशा मलूक उसके कमरे में दाखिल हुई। वो अकेली न थी, उसके साथ बासगर था। वो बासगर को देखकर मुस्कुराने लगा। उसने चाहा कि उससे पूछे कि वो जील सैफुल मलूक पर उसे तनहा छोड़कर कहां चला गया था, लेकिन वो बावजूद कोशिश के सवाल न कर पाया। बासगर ने अपनी मोटी और खिलाफी आंखों से बस एक बार उसे देखा था। उसकी आंखों में जाने क्या बात थी कि उसके जहन में उठने वाले सारे सवाल भाप की तरह उड़ गए थे। बाबा साइक की मुख्तारी पर चलना है, बासगर ने उसे अपनी तेज निगाहों से देखते हुए कहा। चलें। साहिल उमर बिस्तर से फौरन खड़ा हो गया। ये लें। रशा मलूक ने उसकी तरफ एक छोटा सा मखमली डब्बा बढ़ाते हुए कहा। ये क्या है? ये बाबा साइक की नजर है, रशा मलूक बोली। आप बासगर के साथ चलें, यह आपको बहुत एहतियात से बाबा की मुख्तारी पहुंचा देगा। मैं आपके साथ नहीं जा सकती, मैं आपको वहीं मिलूंगी। आइए साहिल साहब, बासगर ने उसे बाहर निकलने का इशारा किया। साहिल उमर जब दरवाजे से बाहर निकला तो उसे सीढ़ियों के सामने एक गाड़ी नजर आई। वो 6-7 सीढ़ियां उतरकर उसके नजदीक पहुंचा। ये एक बैल गाड़ी जैसी चीज थी, लेकिन इसमें बैल के बजाय सफेद घोड़ा जुता हुआ था। साहिल उमर को बासगर ने गाड़ी पर चढ़ने में मदद की, फिर वो खुद गाड़ी बान की जगह बैठ गया और उसने अगले पीछे दोनों पर्दे गिरा दिए। साहिल उमर किसी पर्दे वाली खातून की तरह गाड़ी में बंद हो गया। चंद लम्हों बाद बासगर ने पर्दे के बाहरी से पूछा, चलूं जनाब? हां चलो, गाड़ी के अंदर से जवाब आया। तब बासगर ने मुंह से एक अजीब सी आवाज निकाली। साहिल उमर को एकदम झटका लगा, उसने गाड़ी को मजबूती से थाम लिया। गाड़ी ने देखते ही देखते रफ्तार पकड़ ली। ये महसूस ही नहीं हो रहा था कि उस गाड़ी में घोड़ा जुता हुआ है, ये महसूस हो रहा था कि वो किसी मोटर कार पर बैठा है। गाड़ी में घोड़ा जुता हुआ था, लेकिन उसकी टापों की आवाज कतन नहीं आ रही थी, और ये बात बहुत हैरत में डालने वाली थी। साहिल उमर ने जरा सा पर्दा हटाकर बाहर का जायजा लिया। बाहर बिल्कुल अंधेरा था। यूं महसूस होता था कि जैसे गाड़ी किसी सुरंग में से गुजर रही हो। कुछ देर के बाद गाड़ी की रफ्तार कम हुई, टापों की आवाज भी आने लगी, फिर गाड़ी धीमे होते हुए एकदम रुक गई। आइए साहिल साहब, बासगर की आवाज आई तो वह पर्दा हटाकर गाड़ी से नीचे कूद आया। नीचे उतरकर उसने चारों तरफ देखा तो खुद को किसी इमारत के इहाते में पाया। सामने एक बड़ी सी गुंबदनुमा इमारत थी, उसमें एक बड़ा सा दरवाजा था और एक छोटी सड़क थी जिसके दोनों तरफ सुतूनों में रोशनियां लगी थीं। ये सड़क उस इमारत तक गई थी। बासगर और वह दोनों साथ साथ चलते हुए उस गुंबदनुमा इमारत के बड़े से गेट में दाखिल हो गए जो खुला हुआ था। गेट में दाखिल होते ही साहिल उमर की नजर रशा मलूक पर पड़ी, वो सामने ही खड़ी थी। उन्हें देखकर वो आगे बढ़ी। आप आ गए? रशा मलूक करीब आकर बोली। जी, साहिल उमर बोला। वो हैरान था कि रशा मलूक उससे पहले किस तरह मुख्तारी पहुंच गई। अंदर मेरी जरूरत तो नहीं? बासगर रशा मलूक से मुखातिब था। नहीं, तुम बाहर कटारी में बैठो, रशा मलूक ने जवाब दिया। अगर तुम्हारी कोई जरूरत हुई तो तुम्हें इशारा मिल जाएगा। ठीक है, बासगर ने मौतदबाना अंदाज में कहा और फिर वो वापस चला गया। आइए, रशा मलूक ने अपनी बड़ी बड़ी चमकती आंखों से उसे देखा। साहिल उमर खामोशी से उसके साथ हो गया। रशा मलूक मुख्तलिफ रातारियों से गुजरती हुई बिलाखिर एक दरवाजे पर ठहर गई। दरवाजे पर लोहे का एक मोटा कड़ा लगा हुआ था। उसने 4 मरतबा कड़े को दरवाजे पर मारा और फिर साहिल उमर के साथ खड़ी हो गई। चंदमों के बाद उस दरवाजे के दोनों पट एक साथ खुले। दरवाजा खोलने वाला नजर न आया, शायद दरवाजा खोलने वाले किवाड़ों के पीछे चले गए थे। दरवाजा खुलते ही सामने बाबा साहेब नजर आए। वो एक ऊंची कुर्सी पर बैठे थे। ये एक मुरस्सा कुर्सी थी, उस पर कीमती पत्थर जड़े हुए थे। ये कुर्सी 2 फीट ऊंचे चबूतरे पर रखी हुई थी। चबूतरे पर एक बहुत खूबसूरत कालीन बिछा हुआ था और उस चबूतरे पर कुर्सी के साथ लगा तहकाल बैठा हुआ था। बाबा साहिब का एक हाथ उसके सर पर था और वो बार बार अपनी जबान बाहर निकालकर अपने मुंह पर फेर रहा था। बाबा साहिब के पुश पर एक बड़ा आतिशदान था जिसमें आग रोशन थी। بابا صاحب ان دونوں کو آتا دیکھ کر مسکرائے۔ رشا ملوک کرسی کی ایک طرف بابا صاحب کے قدموں میں بیٹھ گئی۔ بابا صاحب نے اپنا دوسرا ہاتھ رشا ملوک کے سر پر رکھ دیا۔ اب ساحل عمر آگے بڑھا، اس کے ہاتھ میں مخملی ڈبہ تھا۔ وہ ڈبہ اس نے چبوترے کے قریب ہو کر بابا صاحب کی طرف بڑھایا۔ ساحل عمر اس ڈبے کو کھول، بابا صاحب نے بڑے دھیمے لہجے میں کہا۔ یہ ایک ایسا ڈبہ تھا جس میں عام طور پر زیورات رکھے جاتے ہیں۔ ساحل عمر نے اس کا ڈھکن اٹھایا تو اس کی آنکھیں خیرہ ہو گئیں۔ ڈبے کے درمیان میں ایک بڑا سا ہیرا رکھا تھا، اس ہیرے سے شعائیں پھوٹ رہی تھیں۔ ساحل عمر نے ہیرا دیکھ کر ڈبے کا رخ بابا صاحب کی طرف کر دیا۔ بابا صاحب نے ڈبے کی طرف ایک نظر کی اور پھر شیریں لہجے میں بولے، نظر نکال کر میرے ہاتھ پر رکھ۔ ساحل عمر نے وہ ہیرا ڈبے سے نکال کر بابا صاحب کے پھیلے ہاتھ پر رکھ دیا اور خالی ڈبہ بند کر کے ان کے قدموں میں ڈالنے لگا تو رشا ملوک نے اس ڈبے کو تھام لیا۔ بابا صاحب نے اپنے ہاتھ پر رکھے ہیرے کو بغور دیکھنا شروع کیا۔ کچھ ہی دیر میں ان کے ہاتھ پر رکھا ہوا ہیرا پگھل گیا، پانی ہو گیا۔ بابا صاحب نے دوسرے ہاتھ کی ایک انگلی اس پانی میں بھگوئی اور رشا ملوک سے مخاطب ہو کر بولے، رشا ملوک سامنے آ۔ رشا ملوک ان کے گھٹنے سے لگی بیٹھی تھی، فوراً اس نے رخ بدل لیا۔ اب اس کا چہرہ بابا صاحب کے سامنے تھا۔ انہوں نے اپنی بھیگی ہوئی انگلی اس کی مانگ میں پھیری۔ انہوں نے کئی مرتبہ ایسا کیا، یہاں تک کہ رشا ملوک کی مانگ کے بال اچھی طرح اس ہیرے کے پانی میں بھیگ گئے۔ پھر انہوں نے ساحل کو آگے آنے کو کہا۔ رشا ملوک پھر ان کے گھٹنے سے لگ کر بیٹھ گئی۔ اپنا سینہ کھول، بابا صاحب ساحل عمر سے مخاطب ہوئے۔ ساحل عمر نے اپنے دونوں ہاتھوں سے سینے کے سامنے سے لباس ہٹا دیا۔ پھر بابا صاحب نے اپنی ہتھیلی کا بقیہ پانی اپنی انگلی سے سینے کے بالوں پر لگا دیا۔ یہ پانی انہوں نے چھوٹے سے دائرے کی صورت میں لگایا۔ پانی لگاتے ہی وہ زیر لب کچھ پڑتے جا رہے تھے۔ ان کے ہاتھ پر اب بھی تھوڑا سا پانی لگا ہوا تھا، ان کی ہتھیلی کیلی تھی۔ تب انہوں نے اپنا ہاتھ تہکال کے سامنے کر دیا۔ تہکال نے فوراً اپنی لمبی زبان نکال کر گیلی ہتھیلی کو چاٹ لیا۔ تہکال نے ان کی ہتھیلی مزید کیلی کر دی۔ تب انہوں نے اپنا ہاتھ تہکال کے بالوں سے صاف کیا۔ تہکال ان کے قدموں میں بیٹھ چکا تھا۔ وہ پیار سے اس کے سر پر ہاتھ پھیرنے لگے۔ اس کے بعد وہ کرسی سے کھڑے ہو گئے۔ رشا ملوک بھی فوراً ان کے قدموں سے اٹھ گئی۔ بابا صاحب ایک قدم آگے بڑھے، پھر انہوں نے رشا ملوک کو اشارہ کیا۔ وہ ساحل عمر کے برابر کھڑی ہو گئی۔ بابا صاحب نے اپنے دونوں ہاتھ آگے پھیلائے۔ رشا ملوک نے اپنا بایاں ہاتھ ان کے ہاتھ پر رکھ دیا۔ ساحل عمر نے اس کی دیکھا دیکھی اپنا دایاں ہاتھ بڑھایا اور ان کے داہنے ہاتھ پر رکھ دیا۔ اتنے میں تہکال جو بڑے اطمینان سے اپنی ٹانگیں پھیلائے بیٹھا تھا ایک دم اٹھا اور پھر پلٹ کر واپس چلا گیا۔ اس نے چبوترے سے چھلانگ لگائی۔ ساحل عمر نے اسے ذرا سا جھک کر دیکھا۔ اس کا خیال تھا کہ وہ آتش دان کی دیوار سے ٹکرا کر پیچھے گرے گا، لیکن ایسا نہ ہوا۔ وہ بھڑکتی آگ اور پتھر کی دیوار دونوں سے گزر کر ایک ساتھ میں غائب ہو گیا۔ تہکال واقعی کوئی انوکھی شے تھا۔ بابا صاحب کے ہاتھ پر دونوں کے ہاتھ رکھے تھے اور انہوں نے آنکھیں بند کر کے کچھ پڑھنا شروع کر دیا تھا۔ ساحل عمر ان کے ہونٹوں کو ہلتا ہوا بغور دیکھ رہا تھا۔ کچھ دیر پڑھنے کے بعد اچانک انہوں نے آنکھیں کھولی اور دھیرے سے بولے، میرے ہاتھ پر جو آیا ہے اسے اٹھا کر مٹھیاں بند کر لو۔ ساحل عمر اور رشا ملوک نے ایسا ہی کیا۔ بابا صاحب تب پیچھے ہٹے اور پھر سے کرسی پر برجمان ہو گئے اور بولے، چلو دونوں مٹھیاں کھولو۔ دونوں نے اپنی اپنی مٹھیاں کھولی تو دونوں کی ہتھیلی پر ایک چھوٹا سا سرخ رنگ کا بیسوی پتھر نظر آیا۔ رشا ملوک کے چہرے پر ایک دم مسرت کی لہر دوڑ گئی۔ اے رشا تجھے مبارک ہو، اے ساحل تجھے مبارک ہو، وقت نے اپنا فیصلہ دے دیا، تم دونوں یک رنگ ہو گئے۔ بابا صاحب کے لہجے میں خوشی تھی۔ بابا صاحب یہ سب آپ کی دعاؤں کا اثر ہے، رشا ملوک ممنون انداز میں بولی۔ بابا ہم آپ کے مشکور ہیں، ساحل عمر نے احسان مندی سے کہا۔ ساحل اس پتھر کو چاندی کی انگوٹھی میں جڑوا لینا، اور رشا تجھے یہ پتھر گلے میں ڈالنا ہوگا، بابا نے ہدایت کی۔ ٹھیک ہے بابا، دونوں نے بیک وقت اقرار کیا۔ جب تک وقت دونوں کے ساتھ رہے گا ان پتھروں کا رنگ نہ بدلے گا، اور جب وقت بدلے گا تو وقت کے ساتھ ہی پتھروں کا رنگ بھی تبدیل ہو جائے گا، یہ لال سے کالے ہو جائیں گے، بابا صاحب نے انکشاف کیا۔ بابا آپ ہمارے لیے دعا کریں گے کہ وقت کبھی نہ بدلے، رشا ملوک نے فکر مندی سے کہا۔ میری دعا تم دونوں کے ساتھ ہے۔ اچھا رشا، اب رخصت، تجھے تیرا مور مبارک ہو۔ بابا صاحب یہ کہہ کر کھڑے ہو گئے اور اس وقت تک کھڑے رہے جب تک وہ دونوں کمرے سے باہر نہ نکل گئے۔ رشا ملوک نے پلٹ کر دروازہ بند کیا اور مسکرا کر ساحل عمر کی طرف دیکھا۔ اس شرمیلی مسکراہٹ میں جانے کتنے دلوں کی جان تھی، کتنے موسموں کی بہار تھی، کتنے پھولوں کی خوشبو تھی، کتنے تتلیوں کے رنگ تھے۔ غرض اس ایک مسکراہٹ میں جانے کتنی عشقیہ داستانیں تھیں۔ ساحل بھی جواباً مسکرایا اور اس کی طرف بڑی محبت سے ہاتھ بڑھایا۔ وہ اس کا ہاتھ اپنے ہاتھ میں لینا چاہتا تھا، اسے چھونا چاہتا تھا۔ رشا ملوک ایک دم گھبرا کر پیچھے ہٹ گئی۔ کیا ہوا؟ ساحل عمر اس طرح گھبرا کر پیچھے ہٹتا دیکھ کر خود بھی پریشان ہو گیا۔ آپ پتھر کے ہو جائیں گے، رشا ملوک نے بڑی سنجیدگی سے کہا۔ مذاق کرتی ہو؟ وہ ہنسا۔ نہیں، سچ کہتی ہوں، میں بالکل سنجیدہ ہوں اور یہ بات انتہائی توجہ طلب ہے۔ رشا ملوک خوفزدہ تھی۔ چلو میں نہیں چھوؤں گا، لیکن آخر کب تک؟ اس وقت تک جب تک میں خود آپ کا ہاتھ نہ پکڑوں، رشا ملوک نے اپنی بڑی بڑی آنکھوں سے دیکھا۔ جشن کی رات میں خود آپ کا ہاتھ پکڑ کر لگن زار میں داخل ہوں گی، پھر اس کے بعد میرا ہاتھ پکڑ کر جہاں چاہے لے جائیے گا۔ اچھا ہوا تم نے بتا دیا۔ پھر رشا ملوک اس عمارت کے گیٹ تک اس کے ساتھ آئی۔ گیٹ پر بازگر موجود تھا۔ اس نے ساحل عمر کو بازگر کے حوالے کیا اور خود واپس پلٹ گئی۔ بازگر اور ساحل عمر اس گھوڑا گاڑی کی طرف بڑھے جس کا نام کٹاری تھا۔ راستے میں بازگر نے پوچھا، نظر ہو گئی؟ ہاں ہو گئی، ساحل عمر نے بتایا۔ مٹھی میں کیا نکلا؟ اس نے بڑی دلچسپی سے پوچھا۔ لال پتھر، ساحل عمر نے مختصر جواب دیا۔ دونوں پتھروں کا رنگ ایک ہی تھا؟ پھر سوال ہوا۔ ہاں ایک ہی تھا، جواب دیا گیا۔ آپ خوش قسمت ہیں، آپ کو مبارک ہو، بازگر نے خوش ہو کر کہا۔ بازگر ایک بات بتائیں، کیا مختلف رنگوں کے پتھر بھی نکلتے ہیں؟ ساحل عمر نے اپنی معلومات میں اضافہ چاہا۔ جی کبھی ایسا بھی ہو جاتا ہے، آپ کو وقت نے بچا لیا، بازگر نے کہا۔ ورنہ کیا ہوتا؟ وہ پریشان ہوا۔ آپ کے لیے برف میں قبر کھودی جاتی اور اس میں زندہ دفن کر دیا جاتا، بازگر نے انکشاف کیا۔ اور رشا ملوک پر کیا گزرتی؟ اس نے تشویش بھرے لہجے میں پوچھا۔ اسے بستی سے نکال دیا جاتا، بازگر نے بتایا۔ اس طرح تو وہ خود بخود اور کے قبضے میں چلی جاتی۔ وہ اور کے قبضے میں جاتی یا کوئی اور اس پر قبضہ کرتا، بستی والوں کو اس کی فکر نہ ہوتی۔ بڑے ظالم ہو تم لوگ، ساحل عمر نے اسے گھور کر دیکھا۔ نہیں جناب، ہم ظالم نہیں، وقت کے فیصلے کے پابند ہیں، وقت سے کون لڑ سکتا ہے۔ باتیں کرتے ہوئے وہ کٹاری کے نزدیک آ پہنچے۔ بازگر نے ساحل کو گھوڑا گاڑی میں بیٹھنے کا اشارہ کیا۔ وہ فوراً پہیے پر پاؤں رکھ کر گاڑی میں بیٹھ گیا۔ بازگر نے پردہ ڈال دیا اور خود بھی اچک کر کٹاری پر بیٹھ گیا۔ چند لمحوں بعد کٹاری ہوا سے باتیں کرنے لگی۔ کوئی آدھ گھنٹے کے بعد جب وہ اپنے کول کمرے میں ٹہل رہا تھا اور سوچ رہا تھا کہ کیا کرے، اتنے میں دروازے پر دستک ہوئی۔ دروازہ اندر سے بند نہ تھا۔ اس نے ٹہلتے ٹہلتے آواز لگائی، دروازہ کھلا ہے، آ جاؤ بھائی۔ فوراً ہی دروازہ کھلا تو مویا کی مسکراتی صورت نظر آئی۔ اس کے ہاتھ میں ایک تھال تھا۔ اس تھال میں ابلے ہوئے چاول اور اس پر سالم مرغی رکھی ہوئی تھی۔ تھال کے کنارے پر پانچ کٹوریاں تھیں جس میں مختلف اقسام کی چٹنیاں اور مرچ مسالے بھرے ہوئے تھے۔ رشا کے مور، آپ کے لیے کھانا، مویا ہنس کر بولی۔ کہاں رکھوں؟ رشا کی سہیلی، جہاں چاہے رکھ دو۔ کھانے کا شکریہ۔ بے شک میں رشا کی سہیلی ہوں، لیکن میرا بھی ایک نام ہے، مجھے مویا کہو۔ بے شک میں رشا کا مور ہوں، لیکن میرا بھی ایک نام ہے، مجھے ساحل عمر کہو۔ ساحل عمر کا ترکی بترکی جواب سن کر وہ بے اختیار ہنس پڑی۔ بڑے باتونی ہیں، اچھا ہے رشا ملوک کا دل لگا رہے گا، وہ بہت کم گو ہے۔ مویا نے وہ تھال ساحل عمر کے بستر پر ہی رکھ دیا۔ ساحل عمر نے ایک نظر تھال پر ڈالی۔ یہ عجیب و غریب ڈش تھی، اسے بڑی شدید بھوک لگی تھی۔ وہ ہاتھ دھو کر کھانے بیٹھا تو اندازہ ہوا کہ وہ ابلے ہوئے چاول انتہائی خوشبودار اور لذیذ تھے۔ مرغی اتنی خستہ کہ ہاتھ کے اشارے سے ٹوٹ رہی تھی۔ उस पर मिर्च मसाले और चटनियां। उसने खूब मजे लेकर और खूब सेर होकर खाना खाया। वो पूरी मुर्गी आधे से ज्यादा चावल खा गया। वो जब से यहां आया था उसकी भूख खूब खुल गई थी, लेकिन उसे यह अंदाजा ना था कि उसकी भूख इतनी खुल गई है कि वो पूरी मुर्गी बआसानी चट कर जाएगा और डकार भी नहीं लेगा। मोया उसे बड़ी दिलचस्पी से खाता देखती रही। एक छोटी बोतल जो शीशे की थी उसमें पानी था। उसने पानी पिया। ये पानी खुश जायका और खुशबूदार था। अब आप यकीनन कहवा पीना चाहेंगे, मोया ने थाल उठाते हुए कहा। यकीनन, साहिल उमर ने बड़े जोर से गर्दन हिलाई। फिर मेरे पीछे पीछे आ जाइए, मोया ये कहकर दरवाजे की तरफ पड़ी। जब साहिल उमर उसके पीछे पीछे दरवाजे से बाहर निकला तो चांदनी चटकी हुई थी। सर्दी भी ठीक ठाक थी। उसने अपने सर पर जमी बालों वाली टोपी को मजीद जमाया, कोट का कॉलर ठीक किया और अपने हाथ जेबों में डाल लिए। थोड़ा आगे जाने पर एक लड़की खड़ी दिखाई दी। उसने मोया से वो थाल ले लिया और एक तरफ चली गई। साहिल उमर उसके पीछे पीछे चलता रहा। फिर एक छोटा सा मीनार नजर आया। वो उसका दरवाजा खोलकर दाखिल हो गई। साहिल उमर का ख्याल था कि मीनार में ऊपर जाने का जीना होगा, लेकिन ऐसा न था। उसमें सीढ़ियां नीचे जा रही थीं। ये एक कुशादा जीना था। जीने के बाद एक चौड़ा रास्ता दिखाई दिया। उस रास्ते में अच्छी खासी रोशनी थी। कुछ दूर चलने के बाद यह रास्ता आगे बंद हो गया था। सामने एक बड़ी सी लकड़ी का चमकदार मेहराबी दरवाजा था। उसने दरवाजे को आहिस्ता से धक्का दिया। दरवाजा खुलता चला गया। आइए, मोया ने उससे मुड़कर कहा। जब साहिल उमर अंदर आ गया तो मोया ने दरवाजा बंद कर दिया। साहिल उमर ने उस हॉलनुमा कमरे पर एक तायराना नजर डाली। फिर एक मकान पर उसकी नजरें ठहर गईं। उसके बिल्कुल सामने रशा मलूक की तस्वीर लगी हुई थी। हैरानी की बात यह थी कि यह पेंटिंग उसकी बनाई हुई थी। ये वो तस्वीर थी जिसे बाजगर उसके घर से सबकी आंखों में धूल झोंक कर उठा लाया था। यह कमरा साहिल उमर के कमरे जैसा था। फर्क यह था कि उससे चार गुना बड़ा था। वही तर्ज तामीर, पत्थर की दीवारें, गुंबद नुमा छत जो अतराफ से खुली हुई थी। खिड़की कोई न थी, अलबत्ता दरवाजे तीन थे। दीवार से दीवार तक कालीन दीवार के साथ रखी हुई सात ऊंची कुर्सियां, उनके सामने एक बैसवी मेज, एक तरफ दो फीट ऊंचा बिस्तर, सराहने की तरफ से गोल और आगे से मुस्ततील, उस पर आसमानी रंग की चादर, गहरे नीले गाव तकिए मौजूद थे। दरवाजों पर पर्दे न थे, लेकिन दरवाजे इतने चमकीले थे लगता था कि आज ही पॉलिश की गई हो। आप तशरीफ रखिए, चाहे कुर्सी पर चाहे बिस्तर पर, मैं चलती हूं। रशा मलूक आकर आपको कहवा पिलाएगी, वक्त आपकी निगेबानी करे। ये कहकर वो जिस दरवाजे से आई थी उसी दरवाजे से बाहर निकल गई। उसके जाने के बाद वो अपनी बनाई हुई तस्वीर के सामने खड़ा हो गया। रशा मलूक की तस्वीर को गौर से देखने लगा। ये वो तस्वीर थी जिसने एक फसाने को जन्म दिया था। उसे नहीं मालूम था कि जिस मिसाली लड़की के वो ख्वाब देख रहा है वो वाकई कहीं मौजूद होगी। आइडियल के बारे में ये तो कहा जाता है कि वो कभी नहीं मिलते, अगर वो मिल जाए तो फिर आइडियल नहीं रहता। लेकिन उसके ख्वाबों में बसने वाली तो हकीकत का रूप धार गई थी। वो मुजस्सम होकर उसके सामने आ गई थी। वो इस कदर प्यारी थी कि उस पर दीवान लिखे जा सकते थे। वो शायर नहीं था, मुसव्विर था, इसलिए उसने उसे रंगों में ढाल लिया था। लेकिन ये रंग तो कुछ भी ना थे जो रंग असल में थे। ऊपर वाले ने उसे जो रूप दिया था उसकी नकल तो मुमकिन ही ना थी। रशा मलूक की तस्वीर को वो बड़ी महवियत से देख रहा था कि किसी ने बड़ी आहिस्तगी और शाइस्तगी से कहा, क्या देखते हैं? वो इस मानूस आवाज पर पलटा तो उसने रशा मलूक को अपनी पुश्त पर पाया। फिर वो उसे गहरी नजरों से देखता हुआ बोला, तुम्हें देखता हूं और किसे देखूंगा। आइए इधर मेज पर आ जाइए, आपके लिए कहवा लाई हूं। रशा मलूक ने मेज की तरफ इशारा किया। साहिल उमर खुशी से मेज की तरफ चल दिया। वो एक कुर्सी पर बैठ गया और फिर बोला, रशा मलूक ये तस्वीर तुम्हारे पास कैसे आई? मेरी तस्वीर थी, मैंने इसे अपने बंदे से मंगवा ली। रशा मलूक ने बड़े फखरी अंदाज में उसे बेनियाजी से कहा, मंगवा ली या चुरवा ली, मंगवाने और चुराने में बड़ा फर्क है। होगा, वो शरारत से हंसी, हम तो हैं ही सदा के चोर। देखे ना ये तस्वीर ही क्या, हमने आपको भी मंगवा लिया, हमारा मतलब है चुरवा लिया। ये चोरी तुम्हारी आदत है या पेशा? साहिल उमर ने कहवा पीते हुए कहा, जो आप समझ लें, हम तो बस इतना जानते हैं कि हम आपके दीवाने हैं। और मोहब्बत आदमी से बहुत कुछ करवा लेती है। रशा मलूक ने अपनी आंखें झुकाकर कहा। उसके होंठों पर शर्मीली मुस्कुराहट खेलने लगी थी। रशा मलूक, ये तुम्हारा कमरा है? साहिल उमर ने पूछा। हाँ। रशा मलूक, क्या यह तुम्हारा घर है? हाँ। क्या तुम अकेली रहती हो? तुम्हारा कोई नहीं? मेरा मतलब है तुम्हारे माँ बाप? माँ हैं, वालिद हैं। वालिद का नाम समार मलूक है, वो इस बस्ती के रम्स शनास हैं। आप उन्हें सरदार समझ लें। वो सच्चे ख्वाब देखते हैं, उन ख्वाबों की बुनियाद पर वो पेशगोई करते हैं। वो आज तक सैकड़ों पेशगोईयां कर चुके हैं जो सब की सब सच साबित हुई हैं, रशा मलूक ने बताया। क्या उनसे मेरी मुलाकात नहीं हो सकती? हां, क्यों नहीं, यहां आपको बुलाया ही इसलिए गया है, रशा मलूक ने इंकशाफ किया। इतने में दरवाजे पर दस्तक हुई। रशा मलूक दस्तक की आवाज सुनकर फौरन खड़ी हो गई। लीजिए, वो आ गए।